नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाबाट 200 जना बिरामी जनस्वास्थ्य कार्यालयको टोली प्रभावित ठाउँमा पुग्यो।
धनुषामा किशोरीमाथि 1 महिना अघि भएको बलात्कारको भिडियो सार्वजनिक, एकजना पक्राउहरूको खोजी हुँदै।
रुकुममा अवैध रूपमा सञ्चालित बाल गृहबाट 33 जना बालबालिकाको उद्धार, सञ्चालक पक्राउ।
उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन बीच भेटवार्ता, अमेरिका र उत्तर कोरिया बीच वार्ताको वातावरण बनाउने प्रयास।
र च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति रियल मड्रिड र लिभरपुल खेल्दै कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
हेटौडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दाङको शान्तिनगर गाउँपालिकामा झाडापखाला फैलिएको छ। शान्तिनगर 3 फैलिएको झाडापखालाका कारण 200 भन्दा धेरै स्थानीय बासिन्दा बिरामी परेका छन्। गाउँका धेरैजसो महिला र बालबालिका झाडापखालाबाट प्रभावित भएका छन्। झाडापखाला फैलिएपछि बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पतालमा पुर्याइएको गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले जानकारी दिनुभएको छ। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा जिल्ला जनस्वास्थ्य कार्यालयको टोली झाडापखाला फैलिएको गाउँपालिकामा पुगेको छ।
कुखुरामा बर्ड फ्लू देखिँदैमा मानिसमा नसर्ने भएकाले नुहा तिन डाक्टरले सुझाव दिएका छन्। तर दैनिक कुखुराको आसपासमा रहने व्यक्तिले सावधानी भने अपनाउनु पर्नेमा डाक्टरको सुझाव छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार कुखुराको मासु 80 डिग्री भन्दा माथिको तापक्रममा पकाइने भएकाले राम्ररी पकाएको कुखुराको मासु खाँदा फ्लूका भाइरस पनि मर्छन्। तर कुखुरा पालक कृषक, कुखुरालाई बजारसम्म लाने व्यक्ति लगायतमा भने संक्रमित कुखुराबाट बर्ड फ्लू सर्न सक्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ। कुखुराको नजिकै जाँदा सुरक्षित तरिकाले हात खुट्टामा पन्जा लगाएर मास्क लगाउनुपर्छ। कडा खालको H5N1 बर्ड फ्लू भाइरस लागेका 60% मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। तर अरू फ्लूको जस्तै गरी बर्ड फ्लूको पनि उपचार गरिने डाक्टर शेरबहादुर पुनले बताउनु भयो। चितवन र काठमाडौँको तारकेश्वरमा कुखुरामा बर्ड फ्लू देखा परेको थियो। ती ठाउँका कुखुरा नष्ट गरिसकेकाले अहिले कुनै जोखिम छैन।
1 महिना अघि धनुषामा एक किशोरीमाथि भएको सामूहिक बलात्कारको भिडियो सार्वजनिक भएको छ। 1 महिना अघि भएको बलात्कारको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि बलात्कारको घटना सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएपछि प्रहरीले भङ्गहा नगरपालिका 5 30 वर्षका किशुन महतोलाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न अरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिनुभयो। धनुषाको बटेश्वर गाउँपालिका 2 राजपुरमा गएको वैशाख 10 गते एक विवाह समारोहमा गएकी भंगाहाकी 14 वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। बलात्कार बारे कसैलाई बताए भिडियो सार्वजनिक गरिदिने धम्की दिएकाले आफू चुप बसेको पीड़ित किशोरीले बताएकी छन्। तर बलात्कारमा संलग्नले भिडियो सामाजिक सञ्जालमा हालेपछि घटना सार्वजनिक भएको हो। भिडियो नै सार्वजनिक भएपछि पीड़ित पक्षले हिजो इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा चारजना विरूद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ। पीड़ितको उजुरीका आधारमा घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभएको छ। पीड़ित किशोरीका अनुसार विवाह समारोहमा विवाद भएपछि भागाभाग भएको र आफू एक्लै परेका बेला दुई तीनजनाले आफूलाई बलात्कार गरेर भिडियो बनाएको उनले बताएकी छन्।
रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको नर्सिंह हिमालय अनाथ बालगृहमा राखिएका 33 बालबालिकाको उद्धार गरिएको छ। विभिन्न प्रलोभनमा पारी मापदण्ड नपुगेको बालगृहमा ल्याइएका 33 बालबालिकाको आज उद्धार गरिएको हो। जिल्ला बाल कल्याण समिति रूकुम र जुम्लाको संयुक्त प्रयासमा जुम्ला पातारासी गाउँपालिका 1 र 2 24 र रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका 9 बालबालिकाको उद्धार गरिएको हो। बालगृहको मापदण्ड नपुगेको अनाथहरूको नाममा बुवा आमा भएका बालबालिका ल्याइएको बालगृह सञ्चालनका लागि आर्थिक स्रोत नखुलेको लगायतका विषयमा यसअघि उज्यालोमा समाचार प्रकाशन प्रसारण गरिएको थियो। त्यसलगती मुसीको नगरपालिकाले बालगृहको अनुगमन र अनुसन्धान थालेको बाल कल्याण अधिकृत मानवीर ओलीले बताउनुभयो। उद्धार गरिएका बालबालिकाहरूले बालगृहमा यातना दिने गरेको, राम्रो खाना नदिएको, लत्ता कपड़ा नदिएको, पढ़ाई समेत नराम्रो भएको बताएका छन्। यसैबीच नर्सिंह हिमालय अनाथ बालगृहका संचालक विवेक बुढालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला बाहिरका बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर ल्याएको, अनाथहरूको नाममा आमाबुवा भएका बालबालिका राखेको, प्रति बालबालिका भर्नाको नाममा 2500 असुलेको लगायत आरोपमा बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिनुभयो।
राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरूको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहनुको औचित्य नरहने बताउनु भएको हो। काठमाडौँमा आज भएको कार्यक्रममा नेता यादवले देशलाई अघि बढ़ाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ़न सरकारलाई सुझाव दिनुभयो। उहाँले विकास निर्माणको कामलाई अघि बढ़ाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढ़नुको विकल्प नरहेको पनि बताउनु भएको छ। नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने महत्वाकांक्षी योजना अघि सार्नु भएको छ। मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि दावी गर्नुभयो। काठमाडौँमा आज भएको कार्यक्रममा मन्त्री पण्डितले स्थानीय प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले 90% काम सम्पन्न गरिसकेको पनि जानकारी
अहिले 90% संगठन संरचना तयार गरेर 10% चाहिँ प्रक्रियामा छ। अब मलाई लाग्छ यही महिनाभित्र 100% संगठन संरचना संघीय ढाँचा अनुसारको अन्तरिम बनाएर त्यो अनुसार राष्ट्र सेवकहरूलाई पनि व्यवस्थापन गर्दछ। अहिले पनि हाम्रा कतिपय पुरानो भूत अहिले पनि दिमागमा छँदैछ, खोइ पुरै भएन भने पुरा गर्न समय लाग्छ कि लाग्दैन।
भाषा आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश गर्न ढिलाइ भएको छ। संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नु अघि संवैधानिक भाषा आयोगले पूर्णता नपाउँदा अन्यल भएको हो। सरकारी कामकाजका रूपमा भाषाले मान्यता पाउन सम्बन्धित भाषा बोल्ने वक्ताको संख्या, भाषिक पहिचान, लेखक प्रणाली, भाषिक सबलता तथा ग्रहणशीलता, ऐतिहासिकता जस्ता पक्षमा थप छलफल गर्न आयोगले पूर्णता पाउनुपर्ने आयोगको वार्षिक प्रतिवेदन 2074 सुझावमा उल्लेख गरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु। विदेशमा यसलाई मिसन भन्न रहेछ। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, एक महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिमपछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर एक महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भन्दा साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आइडीको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दाङको शान्तिनगर गाउँपालिकामा झाडा पखालाबाट 200 जना बिरामी आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी, रूकुममा अवैध रूपमा सञ्चालित बालगृहबाट 33 जना बालबालिकाको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। काठमाडौँ महानगरपालिकाले धरहरा वरिपरिका अस्थायी पसलहरू हटाउन शुरू गरेको छ। अनुमति नलिइकन धरहरा वरिपरि राखिएका विभिन्न पसलमा डोजर लगाएर हटाउन शुरू गरिएको हो। यसअघि पटक पटक आग्रह गर्दा पनि नमानेपछि डोजर लगाउनु परेको महानगरपालिकाले जनाएको छ। 2072 सालको भूकम्पले धरहरा भत्काएपछि धरहरा वरिपरि अव्यवस्थित पसल राखेर फुटकर व्यवसायीले व्यापार गर्दै आएका थिए। महानगरले नयाँ नक्सा र योजनासहित धरहराको पुनर्निर्माण शुरू गर्न पहिले वरिपरिका पसलहरू हटाउन थालेको हो।
फोहर व्यवस्थापन हुन नसक्दा जनकपुर दुर्गन्धित बन्दै गएको छ। जनकपुरको प्रवेशद्वार मानिने पिडारी चोकको 500 मिटर उत्तर जनकपुर ढल्केवर सड़क खण्डको पूर्वपट्टिको छेउमा वर्षैभरि फोहोर थुपार्नाले डम्पिङ साइट जस्तै बनेको छ। त्यसका कारण जनकपुर भ्रमणमा पुग्ने पर्यटकका साथै स्थानीय बासिन्दालाई पनि विभिन्न स्वास्थ्य समस्याहरू देखिन थालेका छन्। जनकपुर नगरभित्र कुनै ठाउँमा सुँगुर कुकुर बिरालो मर्दा समेत जनकपुर उपमहानगरपालिकाले व्यवस्थापन नगरेको स्थानीय बासिन्दाले बताए। जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले भने अब छिट्टै छाडा चौपाया सुंगुर नियन्त्रण अभियान शुरू गर्ने बताउनु भएको छ।
यस्तै काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाई गरी आज 35 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 263 हप्तामा आज कोटेश्वर महादेव स्थान क्षेत्रमा सफाई गरी 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
यस वर्षको सगरमाथा आरोहणबाट 36,14,98,321 रूपियाँ रोयल्टी संकलन भएको छ। वसन्त ऋतुको आरोहण गत वैशाख 30 गतेदेखि शुरू भएको थियो भने जेठ 11 गते अर्थात हिजोसम्म चलेको थियो। यो अवधिमा 400 भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन्। अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति लिएका 28 हिमालबाट अहिलेसम्म 41,28,84,638 रूपियाँ रोयल्टी संकलन भएको छ। त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाबाट संकलन भएको हो। यो त थ्याङ्क केही बढ्न सक्ने पर्यटन विभागले जनाए। विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट 36,14,00,000, लोत्से हिमालबाट 1,98,00,000, कञ्चनजंघाबाट 82,00,000, धौलागिरीबाट 63,00,000, आमादवलमबाट 20,00,000 र मनास्लु हिमालबाट 14,00,000 रूपियाँ रोयल्टी संकलन भएको हो।
विषादी फालेर बालीमा नोक्सानी पुर्याएपछि बाँकेको खजुरा गाउँपालिकाले कर्णाली डिस्टिलरी कम्पनीलाई 1,68,000 रूपियाँ जरिवाना तिराएको छ। जानकी गाउँपालिकामा रहेको कर्णाली डिस्टिलरीले कारखानाबाट उत्पादित विषादी खेतबारीमा मिसाउँदा खजुरा गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 तथा जानकी गाउँपालिकाका विभिन्न वडाका खेतबारीमा नोक्सानी पुगेको स्थानीय बासिन्दाले गुनासो गरेका थिए। किसानको खेतबारीलाई प्रत्यक्ष रूपमा नोक्सानी गरेपछि खजुरा गाउँपालिका 1 राधापुरले दोस्रो पटक डिस्टिलरी कम्पनीलाई 1.5 लाख रूपियाँ क्षतिपूर्ति दिइरहेको हो।
तराईबाट सिन्धुली हुँदै रामेछाप जाने ठूला सवारी साधनलाई सिन्धुली प्रशासनले सिन्धुलीमा नै रोकेपछि रामेछापमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ। बीपी राजमार्गमा 10 टन भन्दा धेरै भारका सवारी साधन सञ्चालन गर्ने अनुमति यातायात व्यवस्था विभागले नदिएको भन्दै तराईबाट सामान लिएर रामेछाप हुँदै रामेछाप जाँदै गरेका सयौं सवारी साधन सिन्धुलीमा नै रोकिएका हुन्। सिन्धुलीमा सामान रोकिएपछि रामेछापमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री, खाना पकाउने ग्यास लगायतका सामग्रीको अभाव भएको उद्योग वाणिज्य संघ रामेछापका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिनुभयो। यातायात व्यवस्था विभागले बीपी राजमार्गमा 10 टन भन्दा माथिका ढुवानीका साधनमा प्रतिबन्ध लगाउनुका साथै 19 सिट क्षमता भन्दा माथिका सवारी साधनलाई समेत रोक लगाएको छ।
मोदी फर्किएसँगै फेरि गनाउन थाल्यो जनकपुर शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर प्रकाश गेवाली नारायण उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, आफ्नो ठाउँको सरसफाई गर्नलाई पनि जनकपुरवासीलाई किन गाह्रो भएको होला, आफ्नो ठाउँ त आफूले पनि सफा गर्नुपर्छ नि।
यसै विषयमा नवराज नेउपाने व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, जनकपुर सफा राख्न हप्तै पछि मोदीलाई नै बोलाउन पर्छ जस्तो छ। पाहुना आएका बेला मात्र कुचो बोकेर शहर सफा गर्ने पनि उस्तै, अनि आफ्नो गाउँ शहर सफा गर्न अरूको मुख ताक्ने पनि उस्तै, दोषी कसलाई भन्नु र।
समसामयिक विषयमा गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, सिन्डिकेट तोडियो भनिन्छ तर हरेक काउन्टरमा दलालहरूको दादागिरीले यात्रुहरू हैरान छन्, हल्ला ठूलो गर्ने सरकार यात्रु चाहिँ कहिलेसम्म ठगिरहनु पर्ने होला।
पोखराको मणिपाल शिक्षण अस्पताल प्रशासनले 4 जना कर्मचारीलाई भ्रष्टाचार र कार्टेलिङ गरेको आरोपमा निष्कासन गरेपछि उपचार सेवा ठप्प भएको समाचार उज्यालो अनलाइनमा पढेर एसके अधिकारीको प्रतिक्रिया छ, ठगी गर्नेलाई कार्यवाही गर्दा अरू कर्मचारीले साथ दिनु भनेको तिनीहरू पनि संगठित भई कुकार्य भइरहेको ठहरिन्छ, त्यसैले नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नुभन्दा पनि दोषीलाई कड़ा कार्यवाही हुनुपर्छ।
अनि नेताहरूले पेश गरेको सम्पत्ति विवरणका विषयमा अशोक घरती मगरको ट्वीट छ, हाम्रो देशका सबै मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा लाग्छ पैसा कमाउन राजनीति नै गर्नुपर्ने रहेछ र मन्त्री हुनुपर्ने रहेछ, अनि श्रीमतीको नाममा राख्नुपर्छ, आफू धनी भइहालिन्छ, देश र नागरिक जेसुकै हुन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ,
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के गर्नु, प्रमाण पत्र छैन।
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 सम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए, एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ, मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सिराहाको धनगढ़ी माई नगरपालिका 12 कुशमाहाका राधेश्याम खड्काको सर्पको टोकाईबाट ज्यान गएको छ। आज दिउँसो घरमै गोमन सर्पले टोकेपछि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै खड्काको ज्यान गएको परिवारले जनाएका छन्।
बाजुराको बढी मालिका नगरपालिका 1 पिना लेखमा आज बिहान बौलाहा कुकुरको टोकाईबाट 9 घाइते भएका छन्। घाइते भएका सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका तिब्बती नागरिक सहित 2 चिनिया प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको चिलिमेका 42 पुलिस तामाङ र तिब्बती नागरिक 18 फुर्पु छिरिङ छन्। जिल्लाको थुमुनबाट मालागढ़ी हुँदै जेठ 2 गते केरुङ पुगेका उनीहरूलाई जेठ 4 गते चिनिया प्रहरीले पक्राउ गरेको हो।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बीच भेटवार्ता भएको छ। दुई कोरियाली नेताबीच आज दुई देशको सीमा क्षेत्रमा रहेको पान मुनजोममा भेट भएको हो। दुई नेताबीच यो महिना दोस्रो पटक भेट भएको हो। उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पछिल्लो समय वैमनस्यता बढ़िरहँदा दुवै देशका शीर्ष व्यक्तित्वहरूले भेट गरेका हुन्। ट्रम्प र किम बीच पूर्व निर्धारित वार्तालाई मध्यस्थता गर्ने उद्देश्यले यो भेट भएको हुन सक्ने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हिजो एकतर्फी रूपमा वार्ता भंग गरेको घोषणा गर्नुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। रूपन्देही 11 हराउँदै त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटको उपाधि जितेको छ। सुर्खेतको वीरेन्द्रनगर रंगशालामा आज भएको फाइनलमा आर्मीले रूपन्देहीलाई 37 हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित 20 7 क्षतिमा 132 बनाएको थियो। उसका लागि सागर पुनले सर्वाधिक 38 योगदान दिए। 133 लक्ष्य पछ्याएको रूपन्देहीले 17 5 95 मात्रै बनाउन सक्यो। आर्मीले जितसँगै 3 र उपविजेता बनेको रूपन्देहीले 1.5 रूपियाँ पुरस्कार पाएका छन्।
भोलिदेखि शुरू हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगितामा पहिलो पटक 7 प्रदेशका टीमका साथै 3 विभागीय टीमले पनि सहभागिता जनाउनेछन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने बताउनु भएको छ। कीर्तिपुरमा हुने उद्घाटन खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर 4 बीच पहिलो खेल हुनेछ। आगामी 29 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 20 रूपियाँ र उपविजेताले 10 रूपियाँ पुरस्कार पाउनेछन्।
सर्लाहीमा पहिलो पटक लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय स्तरका क्लबहरूको सहभागितामा सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रूपमा जेठ 24 गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगिताको विजेतालाई 7 र उपविजेतालाई 3.5 तथा उदीयमान खेलाड़ीलाई मोटरसाइकल र उत्कृष्ट खेलाड़ीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
र च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन्। 12 पटक च्याम्पियन्स लिग जितिसकेको रियल मड्रिड 5 वर्षमा चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने लिभरपुल सन् 2012 पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। खेल युक्रेनको किवी स्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार राति 12:30 बजेपछि शुरू हुनेछ। फाइनल खेल्न दुवै टीम अस्ति नै प्रतियोगिता स्थलमा पुगिसकेका छन्। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोली लिभरपुल भन्दा बलियो नभएको प्रतिक्रिया दिएका छन्। च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड अहिलेसम्म 5 पटक खेलेकोमा 3 खेल लिभरपुलले जितेको छ भने 2 खेलमा रियल मड्रिड विजयी भएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ गोर्खाबाट उज्यालो सहकर्मी किरण लोहनी।
आजको रंगदर्पण गोर्खाको एउटा विद्यालयमा नौमती बाजा बजाउन सिक्दै गरेका विद्यार्थीमा केन्द्रित छ। गोर्खा सदरमुकाममा रहेको द वर्ल्ड क्यापिटल माविले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई नौमती बाजा बजाउन पनि सिकाउन थालेको छ। संगीतको छुट्टै कक्षा सञ्चालन गर्ने विद्यालयले सारङ्गी, मादल, हार्मोनियम हुँदै झण्डै एक वर्ष यता विद्यार्थीहरूलाई नौमती बाजा सिकाउन थालेको हो। एक वर्षको निरन्तर अभ्यासपछि विभिन्न कक्षामा पढ्ने विद्यार्थीको नौमती बाजाको समूह नै बनेको छ। बाजा बजाउन सिक्न पाउँदा विद्यार्थीहरू खुसी छन्।
मेरो गणेश परियार, म ढलकी बजाउँछु, म अहिले 10 पढ्दैछु। अब हामीले बजाएर नै अब हामी धेरै स्कुलबाट धेरै ठाउँहरूमा नि र्यालीमा नि गइसक्यौँ। अब हामी अझै धेरै भाइ बहिले 8 कक्षा 7 कक्षाकोलाई सिकाउँदैछौँ। अब हामी 10 गएर पनि अब स्कुलमा अझै यस्तो बजाइ गयो भने हामीले बजायो भने अरू स्कुलले पनि यसो बजाओस्, यो यसको अस्तित्व सधैँ रहिरहोस् भनेर हामीले स्कुलबाट सुरु गरे।
नौ कक्षा होइन, मलाई त्यो ड्रम सेटहरूमा नि त्यस्तो त्यो यो बाजा ट्याम्पो जस्तै बाजा बजाउन चाहिँ रहर लाग्थ्यो, अनि सरहरूले नि बजाउने इन्ट्रेस्टहरूलाई बोलाउनु भएको थियो, अनि त्यही बेलादेखि नै यसो इन्ट्रेस्ट जागेर अनि बजाउँ।
मेरो नाम रविन श्रेष्ठ, म नर्सिङ, म 10 कक्षामा। पहिला चाहिँ हामीलाई एकदम गाह्रो भएको थियो, अब घाँटी दुख्ने, मुख दुख्ने, अनि त्यस्तो समस्या भएको थियो, अनि अरूले ओखो कति राम्रो भनेर सबैले चिनियो।
विद्यालयले बाजा सिक्न इच्छुकलाई नाम टिपाउनु भन्यो। केहीले पहिलेदेखिको रहरका कारण र धेरै जसोले चाहिँ साथीभाइको लहै लहैमा बाजा सिक्नका लागि नाम टिपाए। नाम टिपाउने मध्ये धेरै जसोलाई त नौमती बाजामा के पर्छन् भन्ने पनि थाहा रहेनछ। उनीहरूले बाजाको नाम त पहिलो दिनकै कक्षामा थाहा पाइहाले, तर सकस पर्यो सहनाई र नरसिंहा सिकाउन। कलिला उमेरका यी विद्यार्थीलाई जोडतोडले सास फुकेर बजाउनु पर्ने बाजा बजाउन सासले नै नभ्याउने, सास हाल्दै आवाज निकालेर मात्रै भएन, सुरताल पनि मिल्नु पर्यो, फेरि एउटा बाजाको सुरताल मिलेर मात्रै पनि भएन, त्यसको सामूहिक स्वर पनि मिलाउनु पर्यो। बाजा सिकाउँदाको अनुभव सुनाउँदै विद्यालयका नेपाली र संगीत विषयका शिक्षक मित्र देवकोटा।
ढोलकी, ट्याम्को, दमाहा र झ्याली बजाउन धेरै सजिलो भयो। सनाई बजाउनलाई फुक्नै जानेका थिएनन्। पिपिरी त कति बिगारे तर बिस्तारै हामीले पिपिरीहरू फेर्दै उनीहरूलाई सिकाउँदाखेरि अहिले बिस्तारै औँला चाल्न थाले, फुक्न जाने हुँदाहुँदै पौन फेर्नको लागि हामीले तरिका सिकाए बमोजिम, उनीहरूले बिस्तारै पौन फेर्न सिकेका छन्। नरसिंहा बजाउन त्यस्तै गाह्रो पर्यो, उनीहरूलाई सासै नपुग्ने। पहिला चाहिँ गाउँघरमा शङ्ख बजाउँदाखेरि सिके जस्तो आवाज निकाल्न थाले, अनि बिस्तारै यो यसो गर यसो गर यसो गर भनेर उनीहरूलाई टेक्निक दिँदा सिकाउँदै जाँदाखेरि अलि राम्रोसँग बजाउन सक्छन् भन्ने लाग्छ।
जसोतसो बाजा बजाउने टोली तयार भएपछि विद्यालयले पहिलो पटक सदरमुकामको एक र्यालीमा बाजा टोलीलाई उतार्यो। विद्यालयको यो नौलो कामको सबैतिर प्रशंसा भयो। फलस्वरूप जिल्लामा हुने विभिन्न मेला पर्वहरूमा विद्यार्थी बाजा टोलीको माग बढ्न थाल्यो। स्कुलको पढाइ सकेर घर जानु अघिको समयमा बाजा सिकेकै कुरा पनि घरमा नभनेका कतिपय विद्यार्थीका अभिभावकलाई यो कुरा मन परेन। बा आमा लगायत आफन्तलाई आफैले सम्झाइ बुझाइ गरेर बाजा अभियानलाई निरन्तरता दिएको केही विद्यार्थीले बताए।
दिपेश मानिया, के अरे, सनाए अनि झ्याली दुवै घरमा भने पनि अनि आफूलाई सिक्न रहर थियो, त्यही भएर
घरमा थाहा छ
मम्मीले अब किन सिकेको त्यस्तो भन्नुभयो। पछि अनि बुझ्दै गएपछि अनि विभिन्न ठाउँमा गएपछि अनि ए राम्रै गरी छ नि भन्नुभयो, सम्झाइछ कि केही पनि हुन्न, यो जुन जातले बजाए पनि हुन्छ, बजाए लो भएको चिजलाई अझै फेरि बजाउन पाउँदा खुसी लाग्छ। त्यही भएर
धेरै अभिभावकलाई लाग्छ छोराछोरीले राम्रो पढुन् र राम्रो अङ्क ल्याउन्, कतिपयलाई लाग्छ अतिरिक्त क्रियाकलापमा बढ्ता चासो दिँदा नियमित पढाइ बिग्रन्छ भन्ने, तर बाजा टोलीका सबै विद्यार्थीले एक स्वरमा भने नौमती बाजा बजाउन थोरै समय खर्चँदैमा पढाइमा असर परेको छैन। तिनै मध्येका एक महेन्द्र नेउपाने,
पढाइमा त खासै असर त पारेको छैन, जे भए पनि अब यसो बेला बेलामा सिक्नु पर्दा चाहिँ बेला बेला अब हिसाब म्याथ सब्जेक्टहरू साइन्स सब्जेक्ट त्यस्तो त्यस्तो सब्जेक्टहरू छोडेर आउनु पर्यो, तर हामीलाई त्यस्तो मतलब किनभने हामीले अब यो बाजा बजाएर चाहिँ कहीँ केही देखाउन पाइन्छ कि भन्ने हाम्रो आशा लगाएर चाहिँ हामीले त्यस्तो पढाइ पनि छोडेर बाजा बजाउन समय बजाउन म चाहिँ आएको छु। अनि मेरो साथीहरू पनि थुप्रै मलाई साथ दिन आइरहेको छन्, हामीले यस्तो सब्जेक्टहरू पनि छोडेर आएको छ।
रङ्गदर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दाङकोस शान्तिनगर गाउँपालिकामा झाडा पखालाबाट 200 जना बिरामी, जनस्वास्थ्य कार्यालयको टोली प्रभावित ठाउँमा पुग्यो।
धनुषामा किशोरीमाथि एक महिना अघि भएको बलात्कारको भिडियो सार्वजनिक, एकजना पक्राउ, अरूको खोजी हुँदै।
रुकुममा अवैध रूपमा सञ्चालित बाल गृहबाट 33 जना बालबालिकाको उद्धार, सञ्चालक पक्राउ।
उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन बीच भेटवार्ता, अमेरिका र उत्तर कोरिया बीच वार्ताको वातावरण बनाउने प्रयास।
र कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति रियल मड्रिड र लिभरपुल खेल्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै विष्णु विश्वकर्मा र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।